ये चीज काफी बड़ा एक सवाल रही है कि हम मतलब हम जो सेकुलर ट्रेडिशन है या जो दूसरी रिलीजियस ट्रेडिशन उसके अंदर डिटेल में नहीं जाते,
तो ये जो सवाल आता है कि नबी का इंतखाब कैसे किया जाता है, यानी कि ये कैसे है और फिर उसकी जिम्मेदारी का तयन किस तरह किया जाता है, इसका क्या आप कहेंगे?
ये बड़े वैलिड दो क्वेश्चंस हैं जो कि हर दौर में हर इंसान के लिए बड़े अहम रहे हैं। तो अंबिया अलैहिस्सलाम जो हैं वो उनके बारे में कुछ लोगों ने उनकी खसूसियात प्रॉपर्टीज डिफाइन करने की कोशिश की है उलमा-ए-कराम ने, लेकिन उसमें वो किसी भी एक खातर खा नतीजे पर नहीं पहुँच सकते क्योंकि वो जो हमारा एक अकीदत इसलिए हमारा एक अकीदा बन चुका है इस हवाले से मुस्लिम दुनिया में कि ये चीज़ अल्लाह का इंतखाब होता है, जो नबी का इंतखाब होता है ये अल्लाह की इट इज़ अ डिवाइन सिलेक्शन, इट्स अ डिवाइन चॉइस। और ये अपने अंदर एक बड़ा अहम तसव्वुर है जो हमें समझने की ज़रूरत है और उस बारे में गौर फिक्र करने की ज़रूरत है कि जो अल्लाह की चॉइसेस होती हैं वो बड़ी अहम होती हैं और वो बड़ी अटल होती हैं। अल्लाह की चॉइस होती है कि मतलब ज़ालिका फ़ज़लुल्लाह यूतीही मन यशा, इस सवाल का जवाब अल्लाह ताला ने जो कुरान मजीद में दिया वो ये दिया है कि तो अल्लाह का फजल है, अल्लाह जिसे चाहता है अता करता है। अब इसमें कोई डाउट नहीं है कि अल्लाह के फजल अता करने के पीछे कुछ रीजन होंगी, लेकिन वो अल्लाह की जब आप अल्लाह पर ईमान ले आते हैं तो आपका जो मतलब तनाज़ुर बदल जाता है, आप ये समझते हैं कि अल्लाह ने फैसला किया है तो इतना अलीम हकीम ज़ात है, पूरे कायनात का खालिक है, उसको परवरिश करने वाला है, तो उसने सही फैसला किया है, उसका फैसला इल्म हिकमत मबनी है। लेकिन बतौर मुसलमान हमें इसके ऊपर मैं जो आपको सबमिशन की बात कर रहा था हमें सबमिट करना है कि अल्लाह का ही फैसला है, अल्लाह ने ही मुंतखब किया। अल्लाह ने 1400 साल पहले एक आखिरी नबी का इंतखाब कर लिया, उसको उनको एक आखिरी किताब कुरान मजीद दे दी। अब वो आज के लिए हमारे पास कोई नई किताब नहीं आ रही, कोई नया नबी नहीं आ रहा, तो हमें इसमें बारे में हम उसको वो नहीं कर सकते। ये दिस इज वन ऑफ द थिंग व्हिच योर फेथ आप डिमांड करते हैं अपने आप को
डॉक्टर साहब, ये तो प्री सिलेक्शन है ना।
कनाफ अख्तियार करते
देखिए, मैं आज सूरतुल काफ में पढ़ रहा था, अल्लाह ताला कहते हैं कि मैंने तुमसे अंबिया से सबसे वादा लिया था, तो मतलब है वो कहते हैं कि उसको याद दिलाने के लिए मैं ना किताब को नाजिल कर रहा हूँ ना कि तुम भूल ना जाओ उसको, तो जो उसे कुफर करेगा उसको अजाब अलीम मिलेगा, ये उसका मफहूम है। तो ये जो ख्याल किया जाता है ना कि जिंदगी के अंदर फैसले होते हैं, ये तो प्री सिलेक्शन अल्लाह ताला की है ना कि जब वो तखलीक उसने करने से पहले ही उसको पता था कि मैं क्या बना रहा हूँ। ये कोई क्वालिटीज पे थोड़ा होता है कि भाई क्वालिटीज चेक करके चलो जी ये इसको नबी बना देते हैं।
जी मैं आपसे यही अर्ज करूँ कि इसमें कोई डोड़ने की जो अंबिया अलैहिस्सलाम होते हैं वो इस कायनात की सबसे ज़्यादा अफजल तरीन शख्सियात हैं, सब इंसानों से जो हैं वो बहुत बुलंदोबाला हैं। लेकिन उसमें एक एस्पेक्ट जो शायद अक्सर लोगों के जहन से निकल जाता है कि अंबिया अलैहिस्सलाम का भी इम्तिहान होता है और जैसे सब इंसानों का इम्तिहान है, हदायत पे उन्होंने पैरवी करनी है, उनकी बहुत बड़ी जिम्मेदारी है, वो इतनी बड़ी जिम्मेदारी है कि शायद वो पहाड़ उठाने से भी बहुत ज़्यादा बड़ी जिम्मेदारी है। वो उन्होंने अल्लाह की बात को समझकर उसको उम्मत को बताना होता है एज इट इज़, ये कोई छोटी जिम्मेदारी नहीं है, उसमें वो थोड़ी सी भी चूनो चुरा नहीं कर सकते। अल्लाह के हुक्म के बगैर वो अपनी मर्जी से अपनी ख्वाहिश नफ्स से उसमें ना कोई चीज़ कम कर सकते हैं, ना कोई चीज़ छुपा सकते हैं, ना कोई चीज़ बढ़ा सकते हैं। अगर हम कुरान मजीद का मुताला करें तो अल्लाह ताला ने उसमें मुख्तलिफ हमें वाक़ात बताए हैं अंबिया अलैहिस्सलाम के, सवाल के तो हज़रत यूनुस अलैहिस्सलाम का वाक़ है कि उन्होंने एक चीज़ का इंतज़ार नहीं किया अल्लाह के हुक्म का और अपनी कौम को छोड़ कर चले गए, तो अल्लाह ताला ने फिर बताया कि उन्होंने ये इस तरह से उजलत की उस बार इस मामले में, और नबी अलैहिस्सलाम को बताया कि आप साहिबुल हूत ना हो, साहिब हूत मछली वाले की तरह ना हो जाए। तो ये चीज़ है कि उनके ऊपर हालांकि उसमें कोई उन्होंने कोई मतलब अल्लाह के हुक्म की खिलाफ वर्जी नहीं की, लेकिन उनके ऊपर अल्लाह का जो क्राइटेरिया है अंबिया अलैहिस्सलाम पे वो इतना ज़्यादा क्या कहते हैं माइक्रोस्कोपिक लेवल पे है कि वो तो उनके दिल में आने वाले जो ख्यालात हैं अल्लाह ताला उनके ऊपर भी उनको पकड़ते हैं कि आपने ऐसा नहीं सोचना। अंबिया नबी सल्लल्लाहु अलैहि वसल्लम ने भी फरमाया तो अब्बास अब अल्लाह के अंदर कि आपने क्यों मोड़ लिया उस बंदे की तरफ से, जो मैं उस वाक्य की डिटेल में जाना चाहता कि वो थोड़ा सा कुछ अमीर मतलब कुछ बड़े साहिब हैसियत लोग आए हुए थे जो जिनका बड़ा असर रसूख था, और कुछ लोग थे जो एक साहबी थे जो थोड़े से उसमें साहिब हैसियत नहीं थे, उनके सोसाइटी के अंदर उतना असर व नफूस नहीं था। अल्लाह के नबी की ख्वाहिश ये थी कि मैं ان لوگوں کی طرف متوجہ ہوتا کہ وہ ان سے دین کے کام زیادہ لیا جا سکے. لیکن اللہ تعالیٰ کو یہ چیز پسند ہے. آپ علیہ الصلوۃ والسلام نے کچھ اس بندے کو کہا نہیں, صرف ایک چہرے پہ ناگواری کا احساس آیا. تو آپ یہ سمجھیں کہ ان کے اوپر جو امتحان ہے وہ کس لیول کے اوپر ہے. ہمیں تو بڑی چھوٹ اللہ نے دی ہے کہ آپ جو مرضی کرتے رہے جب تک آپ کے دل میں جو آ رہا
ہے.
اللہ تعالیٰ جو ہے آپ
جس حد میں ریفرنس دے رہا ہوں اس میں بھی ایسے ہی ہے. اس میں صرف یہ نہیں کہا گیا کہ انسانوں کا امتحان ہے, اس میں یہ کہا گیا کہ تم سب کا امتحان ہے, یعنی انبیاء کو بیچ میں شامل کیا. اور پھر یہ وہ جو آیت ہے نا کہ لا یکلف کیا نام ہے, میں ان پہ اس سے زیادہ بوجھ نہیں ڈالتا ہوں جتنا وہ بتا نہیں کر سکتے. تو انبیاء کا
لا یکلف اللہ نفسا الا وسعها,
ان پہ اتنا ہی بوجھ ڈالا جاتا ہے. اور یہ ہے کہ جس طرح آپ نے فرمایا کہ وہ اصل میں اللہ تعالیٰ کو پتا ہوتا ہے کہ یہ بہترین نفوس ہیں اور یہ کامیابی اس میں کر سکتے ہیں, اس لیے ان پہ اللہ تعالیٰ نے وہ بوجھ رکھا ہے کہ ان کو پتا ہے کہ یہ اس کو برداشت کریں گے اور جو دعوت ہے وہ آگے تک پہنچا سکیں گے. وہ اگر اس طرح عام بندے پہ ڈالا جائے گا تو وہ نہیں کر سکے گا وہ معاملہ سارا. تو یہ انتخاب جو ہے نا اللہ تعالیٰ کی اپنی حکمت سے ہوتا ہے کہ ان اور انبیاء نے ثابت بھی کیا ہے, انبیاء نے اپنے ادوار میں ثابت کیا ہے کہ اللہ تعالیٰ کا فیصلہ صحیح تھا.
اگر آپ ایک لمحے کے لیے حضرت ابراہیم علیہ السلام کی جو زندگی ہے, جو ان کے امتحانات اللہ تعالیٰ نے بیان کیے ہیں, تو بچپن سے لے کے مطلب وہ بچپن سے ہو رہا تھا کہ بالکل ایک ینگ عمر سے لے کے بلوغت کی عمر سے لے کے ان کی بڑھاپے تک امتحان در امتحان ہے. ان کا امتحان آخر تک امتحانات رہے ہیں, اور ان کی پوری امتحانات کی داستان ہے جو ہم قرآن مجید میں پڑھتے ہیں اور جو ہمیں اپنی ویسی بھی روایت میں پتہ ہے. اسی لیے ہم ان کا اللہ نے اتنا مرتبہ بھی دیا ہے کہ ہم ان کی سنت کو زندہ کرتے ہیں, قربانی کرتے ہیں, حج کرتے ہیں. اللہ تعالیٰ نے ان کے ساتھ اس میں مختلف مناسک ہے جو ان کے ساتھ منسلک ہیں, ان کے ساتھ ان سے منسوب ہے ابراہیم علیہ السلام کے ساتھ. اور اس لیے اللہ تعالیٰ نے فرمایا کہ ابراہیم جو ہے وہ ہمارے بڑے قریبی بڑے خلیل ہیں, ہمارے ہم خلیل اللہ کہتے ہیں. تو یہ چیز ہے کہ جو انبیاء کے امتحانات ہیں وہ بہت سخت ہیں, اور اس چیز کو میرا خیال ہے لوگوں کو سمجھنے کی ضرورت ہے کہ نبی جو ہوتا ہے ان کا اپنا ایک ذاتی ادراک ہوتا ہے, ایک اپنا ذاتی جذبہ ہوتا ہے, ایک فہم ہوتا ہے, اور انہوں نے بھی اس فہم کو اللہ کے حکم کے آگے سبمٹ کرنا ہوتا ہے. ایسا نہیں ہوتا کہ وہ ان کی اپنی کوئی خواہش نفس نہیں ہوتی یا ان کی اپنا کوئی ادراک نہیں ہوتا یا ان کا اپنا کوئی جذبہ نہیں ہوتا. قرآن مجید میں ہمیں جگہ جگہ نبی علیہ الصلوۃ والسلام کے متعلق ملا ہے کہ اللہ تعالیٰ نے ان کو فرمایا کہ آپ جو ہیں ان لوگوں کے جو خواہش نفس ہے اس کی پیروی کی پیچھے نہ پڑے. اس طریقے سے اللہ تعالیٰ کے نبی کو اللہ تعالیٰ نے اس طرح متوجہ کیا ہے کہ یہ چیز کسی بھی دائی کے اندر پیدا ہو سکتی ہے, ان کے ذریعے سے ہمیں بھی سکھایا جا رہا ہے. تو آپ نے اپنی جو حق بات ہے اس کے اوپر قائم رہنا ہے, اس کو آگے پہنچانا ہے, اور آپ کے ذمہ بس یہی ہے. نہ تو آپ اپنے آپ کو اس غم میں گھلا لیں کہ میری بات ان کو سمجھ کیوں نہیں آ رہی ہے, کیونکہ یہ بھی ایک ڈیفینیٹلی اللہ کے نبی بڑے رحمت اللہ عالمین تھے. تو سورۃ کہف میں اللہ نے فرمایا نا کہ آپ اپنی جان کو ذبح نہ کر دیں, فلا اللہ کا باخ نفسہ کا, کہ کیا آپ اپنے آپ کو ذبح کر بیٹھیں گے اس غم میں. اس کا مفہوم یہ آیت کا کہ یہ لوگ اس قرآن مجید کے اوپر ایمان نہیں لے کر آ رہے. تو انبیاء کی جو بالکل ذمہ داری ہے وہ بہت بڑی ہے, اور ان کا امتحان بہت بڑا ہے, اس لیے ان کا
رتبہ بہت بڑا ہے.
جی, انبیاء کی ذمہ داری یہی ہے کہ جو اللہ کی طرف سے ان کو ہدایت موصول ہوتی ہے اس کو وہ امت کو یا اپنے جو آڈینس ہے جو سامنے لوگ موجود ہیں ان تک پہنچا دیں بالکل اس فارم میں جیسے وہ ان کو ریسیو ہوئی ہے, اس میں کچھ کمی نہ کریں, اس میں کچھ کوتاہی نہ کریں, اور جو چیز وہ دین کے طور پہ امت کو بتائیں وہ واقعی دین ہو, اس میں وہ اپنی طرف سے کوئی اضافہ نہ کریں. یہ چیز ہے جو انبیاء کے ذمہ داری,
یہ بھی قرآن کی آیت ہے جس لیے ہمیں بتا رہے ہیں, یہ بھی قرآن کی آیت ہے اصل میں نا.
جی بالکل اللہ تعالیٰ نے ان چیزوں کو قرآن مجید میں دیکھیں, وہ ہدایت سب سے پہلے نبی علیہ الصلوۃ والسلام کے لیے, پھر ہمارے لیے ہدایت ہے. آپ علیہ الصلوۃ والسلام کے توسل سے ان کے وسیلے کے بعد ہمارے لیے وہ ہدایت ہے. اس لیے قرآن مجید کے متعلق بھی میں اکثر لوگوں کے ساتھ یہی گفتگو رہتی ہے کہ قرآن مجید کے وہی معنی جو ہیں ہدایت ہیں جن معنوں میں وہ نبی صلی اللہ علیہ وسلم کے لیے ہدایت تھا. اگر ہم اسے کسی ایسے معنی کا اخذ کرتے ہیں یا اسے کوئی ایسا فائدہ حاصل کرنا چاہتے ہیں قرآن مجید سے جو نبی علیہ الصلوۃ والسلام نے نہیں کیا, تو وہ حقیقت میں اس کا فائدہ نہیں ہے, وہ اللہ کا اس کا نازل کرنے کا مقصود وہ نہیں تھا, آپ اس سے کسی اور چیز سے کام لے رہے ہیں. تو یہ چیز ہے جو آپ نے ہدایت کے معنی میں بھی اپنے آپ کو لمٹ کرنا ہے کہ نبی صلی اللہ علیہ وسلم نے جس طریقے سے سمجھا ہے اور امت کو بتایا ہے ہم نے اپنے آپ کو اس تک روک کے رکھنا ہے, کیونکہ انسان جو ہے وہ اپنی کئی دفعہ علمی انکوائری میں یا اخلاقی انکوائری میں اس سے آگے بڑھ جاتا ہے, اپنے آپ کو لمٹ میں محسوس کرنا.
یعنی کوئی بھی ایکسٹریم پہ بندہ جا سکتا ہے نا, تو اس کو بھی کہا گیا کہ اب کسی بھی ایکسٹریم
پہ. بالکل, اسی لیے ہے کہ جی بالکل, اس لیے اس سے متعلق ہے کہ کیا ہدایت جو ہے وہ ہر انسان کے لیے مختلف ہوتی ہے. لوگوں نے اس سوال کے اوپر سوچا ہے کہ قرآن مجید سے کیا ہر انسان کو اپنا مطلب سمجھ آ رہا ہے. مثال کے طور پہ اگر ہم اس کو اس اینگل سے دیکھیں کہ مثال کے طور پہ ایمان کیا چیز ہے یا ایمان بالغیب کیا چیز ہے, یہ سارے دونوں سوال جو ہیں اس بات سے بالکل جڑتے ہیں.
ہدایت ہر انسان کے لیے مختلف ہوتی ہے یا یہ کوئی سٹینڈرڈ ہے کہ کیا آپ کہتے ہیں اس بارے میں؟
اللہ تعالیٰ نے متوجہ کہ مثال کے طور پہ شرک جو ہے, آپ نے شرک سے اجتناب کرنا ہے, اپنے خواہش نفس کو اپنا الہ نہیں بنانا. میں پوچھا تھا ایک مثالیں دے رہا ہوں, یہ نماز ہے وہ اس کو ان کے اوقات کا آپ نے ادا کرنا ہے.